नमस्कार। दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2078 साल फागुन महिनाको 13 गते शुक्रबार, फागुन कृष्ण पक्ष नवमी तिथि, तदनुसार फेब्रुअरी 25 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले मुख्यत एमसीसीको प्रसंग, सत्ता गठबन्धनको प्रसंगसँगै युक्रेनमा रूसी आक्रमणको प्रसंगलाई प्राथमिकता दिँदै खबर छापेका छन्। नयाँ समीकरणको कसरतमा दलहरू यतिबेला लागेका छन्। कार्यक्रमको शुरूमा हामीले यही प्रसंग नागरिक दैनिकबाट लिएका छौं। नेपाली कंग्रेसको नेतृत्वमा रहेको वर्तमान सत्ता गठबन्धन अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौतालाई लिएर विभाजनको संघारमा पुगेको छ। सरकारले प्रतिनिधि सभामा फागुन 8 गते पेश गरेको एमसीसी सम्झौताको पक्षमा उभिन सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी नेकपा यस तयार नभएपछि गठबन्धनको औचित्य सकिएको हो। माओवादी केन्द्र र नेकपा यसका शीर्ष नेताहरूले एमसीसी सम्झौताको पक्षमा कुनै पनि हालतमा मतदान गर्न नसकिने जनाएसँगै नेपाली कंग्रेसले प्रमुख प्रतिपक्षी एमालेसँग नयाँ गठबन्धनका लागि छलफल थालेको छ। सरकारले ल्याएको प्रस्तावको विपक्षमा उभिएर गठबन्धनलाई निरन्तरता दिने कुरा सम्भव नरहेको बताउँदै कांग्रेस महामन्त्री गगन कुमार थापाले भन्नुभयो, अहिलेको सत्ता गठबन्धनको औचित्य करिब सकिएको छ। एमसीसी पारित गर्ने सहितका विषयलाई लिएर एमालेसँग सकारात्मक छलफल जारी छ। बिहिबार दिउँसो संसद भवन नयाँ बानेश्वर र साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताबीच छलफल भएको छ। एमसीसी सम्झौता पारित गर्दै मुलुकलाई निकास दिन कांग्रेस र एमालेका शीर्ष नेता सैद्धान्तिक रूपमा सहमत भएका छन्। तर सरकारको नेतृत्व गरेको कांग्रेस र प्रमुख प्रतिपक्षमा रहेको एमाले कसरी अघि बढ़ने भन्ने साझा बाटो अझै पहिल्याउन सकेका छैनन्। बालुवाटारमा साँझ भएको छलफलमा कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले एमसीसी सहितको मुलुकको राष्ट्रिय हित र महत्व बोकेको विषयमा सत्तामा हुँदा वा बाहिर रहँदा पनि कांग्रेसले एकै प्रकारको धारणा र अडान राख्दै आएको भन्दै एमसीसी अनुमोदनका लागि एमालेसँग सहयोग माग्नु भएको छ। राष्ट्रिय महत्वको विषयलाई कांग्रेसले सत्ता राजनीतिसँग जोड्ने नगरेको र आगामी दिनमा पनि नजोड्ने बताउँदै प्रधानमन्त्री देउवा सहित नेताहरूले ओली नेतृत्वको सरकारले अघि बढ़ाएको प्रस्तावलाई समर्थन गर्न आग्रह गर्नुभएको थियो। संविधान निर्माणदेखि महत्वपूर्ण परिवर्तन र समस्यामा मिलेर अघि बढ़ेको पनि उहाँहरूले स्मरण गराउनु भएको थियो। नयाँ समीकरणको कसरतमा दलहरू शीर्षकमा नागरिकले मुख्य खबर बनाएको छ। यता कान्तिपुरले सत्ता गठबन्धन 7 महिनामै विघटनको संघारमा शीर्षक दिँदै मुख्य खबर बनाएको छ। अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौतामा विमति बढ़दा सत्ता गठबन्धन विघटनको संघारमा पुगेको छ। नयाँ गठबन्धनका लागि कांग्रेस र एमाले निर्णायक सम्वादमा छन्। यद्यपि वाम गठबन्धन बनाउन मसिनो अग्रसरता पनि शुरू भएको छ। अब कांग्रेससँग लोकतान्त्रिक वा पुरानो सहयात्रीसँग वाम गठबन्धन बनाउने भनेर छान्ने सुविधा एमालेलाई प्राप्त भएको छ। एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन गर्ने विषयमा पाँच दलीय गठबन्धनभित्र सहमत नभएपछि कांग्रेस र एमाले बीच दुई साता यता सघन वार्ता हुँदै आएका छन्। कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बीच बिहिबार सामूहिक र एक्ला एक्लै समेत छलफल भए। बिहान बानेश्वर स्थित संसद भवन र साँझ बालुवाटारमा भएको वार्ता सहमति नजिक पुगेको भन्दै नेताहरूले शुक्रबार फेरि बस्ने जनाएका छन्। कान्तिपुरले मुख्य खबर बनाएको छ। कांग्रेस एमाले सहमति नजिक पनि पुगेका छन्। एमसीसी सम्झौता मिलेर प्रतिनिधि सभाबाट अनुमोदन गर्ने, माओवादी र एकीकृत समाजवादीले समर्थन फिर्ता लिनासाथ एमाले संसदबाटै देउवालाई विश्वासको मत दिने, संघीय सरकारमा एमाले तत्काल सहभागी नहुने, प्रदेश सरकारमा भने साझेदारी गर्ने, देउवाकै नेतृत्वमा संघीय निर्वाचनमा जाने तर एमाले अर्ली इलेक्सनको पक्षमा कांग्रेस अनिर्णित, सभामुख विरूद्ध प्रस्ताव ल्याउन एमालेको अडान, दुई तिहाई पुग्ने निश्चित भएपछि मात्र ल्याउने कांग्रेसको धारणा, यी विषयहरू कांग्रेस र एमाले बीचको वार्तामा यी विषयहरूले प्रवेश पाएका छन्। कान्तिपुरले मुख्य खबरका रूपमा छापेको छ। यता सरकार छाड्ने समर्थन कायमै शीर्षकमा नागरिक दैनिकले समाचार बनाएको छ। पाँच दलीय गठबन्धनलाई राष्ट्रिय सभाको निर्वाचन हुँदै संघीय संसदको निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारमा सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी नेकपा यस एमसीसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन्। प्रधानमन्त्रीको जोड़बलमा संसदमा एमसीसी टेबल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको दल नेपाली कंग्रेस संसदमा छलफल गरी एमसीसी पारित गराउने पक्षमा उभिएको छ। तर सत्ता साझेदार माओवादी केन्द्र र नेकपा जसले सदनमा एमसीसी निर्णयार्थ प्रस्तुत भए विपक्षीमा मत दिने निर्णय गरेका छन्। सरकारमै बसेर सरकारकै प्रस्तावको विपक्षीमा उभिनु नैतिक मूल्य र मान्यता विपरीत हुने भएकाले ती दुई दल भावी दिनमा गठबन्धन कायम रहने गरी सरकारबाट बाहिरिने निष्कर्षमा पुगेका हुन् नागरिक दैनिकले छापेको छ। फेरि पनि सत्ता गठबन्धनकै प्रसंग, प्रधानमन्त्रीलाई ओलीको वचन, एमसीसी फेलै चाहिँ हुन दिइन्न शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। अन्तिम घड़ी दौड़ादौड़ संसद बैठक रोकेर तीव्र भेटवार्ता भएको छ। यो खबरलाई अन्नपूर्ण पोस्टले मुख्य खबर बनाएको छ भने एमसीसी सम्झौता दलहरूबीच सघन छलफल भएकै प्रसंगलाई गोर्खापत्र दैनिकले अग्रपृष्ठमा समाचार बनाएको छ। सत्ता गठबन्धनमै रहेका दलहरूबाट एमसीसीमा सहयोग नपाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ समीकरणका लागि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीसँग निर्णायक सम्वाद थाल्नुभएको छ। ओलीले पनि साझा सहमति बने एमसीसी फेल हुन नदिने वचन दिनुभएको छ। नयाँ पत्रिकाले छापेको खबरको विषय हो यो। यसैबीच प्रतिनिधि सभामा अमेरिकी अनुदान सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको सम्झौतामाथि छलफलको प्रक्रिया राजनैतिक सहमतिका लागि स्थगन गरिएको छ। सम्झौता अनुमोदनको विषयमा सत्ता गठबन्धन नै विभाजित भएपछि प्रतिपक्षीसँग समेत थप छलफल गर्न सरकारको आग्रहमा हिजोको बैठक स्थगित गरिएको हो। संसदको बैठक आज बस्ने कार्यसूची रहेको छ। गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। उता प्रतिनिधि सभाको बिहिबारको बैठकमा एमसीसी सम्झौतामाथि छलफल गर्ने कार्यसूची थियो। एमसीसीको तालुकदार निकाय अर्थ मन्त्रालय हो। त्यसको नेतृत्व अर्थमन्त्री जनार्दन शर्माले गर्नुभएको छ। एमसीसीको विषयमा उठेका प्रश्नको निरूपण गर्ने जिम्मेवारी शर्माको हो, तर उहाँ विभिन्न बहाना बनाएर यो जिम्मेवारीबाट भागिरहनु भएको छ। अर्थमन्त्रीको हैसियतमा उहाँले आइतबार संसदमा एमसीसी टेबल गर्नुपर्थ्यो, तर बिरामी भएको बहाना बनाएर अनुपस्थित रहनुभयो। त्यसपछि अर्थमन्त्रीको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसदमा टेबल गर्नुभएको थियो। अर्थमन्त्री शर्मा बिहिबार पनि राष्ट्रिय महत्वको एमसीसीलाई छाडेर काठमाडौँबाट पर्वत पुग्नुभयो। शर्माले मन्त्रीको भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना भएको छ। शर्माले अर्थमन्त्रीको जिम्मेवारीमा बसिरहने नैतिक बल पनि गुमाउनु भएको छ। उहाँको दल नेकपा माओवादी केन्द्र एमसीसी विपक्षमा रहेको छ। राजनीतिक कारणले बिहिबार प्रतिनिधि सभाको बैठक स्थगित भए पनि शर्मा संसद छल्नकै लागि पर्वत गएको मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्। मन्त्रीज्यू, एमसीसी जस्तो महत्वपूर्ण विषय छोडेर पर्वत जानुपर्ने उच्च महत्वको कुनै कार्यक्रम थिएन। अर्थका ती अधिकारीले भने एमसीसीबाट भाग्न पर्वत जानुभएको हो। पर्वतको सदरमुकाम कुस्मामा स्काई चियरमा अर्थमन्त्री शर्मा बस्नुभएका तस्विर पनि आजका पत्र पत्रिकाले छापेका छन्। युक्रेनमा रूसको सैन्य आक्रमण शुरू भएको छ। यो प्रसंगले पनि आजका पत्र पत्रिकामा महत्वपूर्ण स्थान पाएका छन्। युक्रेनमा रूसी आक्रमण, राजधानी कीव सहित 12 स्थानलाई लक्षित गरी क्षेप्यास्त्र र बम प्रहार भएका छन्। बिहिबार साँझसम्म 30 जना सर्वसाधारणको मृत्यु भएको छ। स्वयं युक्रेनी सैनिक हताहत भएका छन्। लामो समयको तनावपछि रूसले युक्रेनमा आक्रमण शुरू गरेको हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशसँगै जल, स्थल र हवाई सेनाले बिहिबार युक्रेनका विभिन्न शहरमा आक्रमण थालेका हुन्। पुटिनले करिब एक महिनादेखि युक्रेनमाथि आक्रमणको कुनै योजना नरहेको बताउँदै आउनुभएको थियो। युक्रेनले अमेरिकी नेतृत्वमा रहेको नाटोको सदस्यता लिने तयारी गरेपछि रूसले सोमबार राति पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको थियो। लगत्तै पुटिनले शान्ति स्थापनाका लागि भन्दै ती क्षेत्रमा सेना खटाएका थिए। बीबीसीका अनुसार रूसी सेनाले युक्रेनका पूर्व, उत्तर र दक्षिणतर्फबाट आक्रमण शुरू गरेको हो। हवाई सेनाले क्षेप्यास्त्र तथा बम प्रहार गरिरहेको छ। युक्रेनको राजधानी कीव सहित 12 स्थानलाई लक्षित गर्दै रूसी सेनाले आक्रमण तीव्र पारेको छ। पूर्वी क्षेत्रमा क्षेप्यास्त्र र बम प्रहार गर्दै रूसी हवाई सेना प्याराशूटबाट उर्लिएका थिए। त्यस्तै बेलारूस र क्रिमियाबाट पनि दर्जनौं ट्याङ्क सहित रूसी सैनिक युक्रेनी क्षेत्रमा प्रवेश गरेका छन्। रूसी फौजले युक्रेनको पूर्वी क्षेत्र लुआनस्क, सुकी र चेर्निहिवलाई केन्द्रित गरी आक्रमण गरेको जनाइएको छ। रूसी आक्रमणबाट बिहिबार साँझसम्ममा कम्तीमा 30 सर्वसाधारणको ज्यान गएको छ। तीमध्ये 6 जनाको राजधानी कीव नजिकै ब्रोभारीमा गरिएको हवाई आक्रमणमा मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। आक्रमणमा 100 युक्रेनी सैनिक हताहत भएको समाचार छ। युक्रेनी अधिकारीले भने आफ्ना 40 सैनिक मारिएको र 1 दर्जन घाइते भएको बताएका छन्। युक्रेनी सेनाले आफ्नो जवाफी कार्यवाहीमा रूसी सेनातर्फ पनि ठूलो क्षति भएको दावी गरेको छ। रूसका कम्तीमा 50 सैनिक मारिएको र मारिएको उसको भनाइ छ। रूसी सेनाका 6 जहाज र एउटा हेलिकप्टर दोनबास क्षेत्रमा खसालेको युक्रेनको दावी छ। युक्रेनमा रूसको आक्रमणको प्रसंगलाई आजका पत्र पत्रिकाले खबर बनाएका छन्। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
ओइ के हो तेरो चाल, बडो चिन्तित देखिन्छस् त।
ए तपो जीवनदेखि नै वाक्क लागिसक्यो यार, मन पनि नसकिने। तल्ला गरेले विदेश जाउँ भन्थ्यो, आफूसँग पैसा पनि भएन। लालावाला च्याउ च्याउ कराउँछन्, पेट खाली भए कराउने भए, बुढी उफ्रेर हैरान छ। खै कस्तो कर्म लिएर जन्मेछु यार।
के कर्म शर्मको कुरा गरेको, सानो तिनो भए पनि काम गरे भइहाल्यो नि, भातै खानालाई त के समस्या होला र।
ए चामल दाल चाहिँ आकाशबाट बर्सिन्छ नि, वा याद कुरा गर्दो रहेछ।
मैले जिस्काको होइन भने, पोहोर साल मेरो पनि हाल तेरो जस्तै थियो। अहिले मैले काम गर्दैछु त,
तेरो जस्तो मेरो चिन्जान कहाँ छ र यार, गरिबको को हुन्छ र। लौ लौ मलाई पनि काम मिलाइदेन यार, साह्रै दुःख पो पाइयो।
या के कुरो गरे होला, हामी जस्तैको लागि त प्रधानमन्त्री रोजगार कार्यक्रम हो नि। बरु तँ पनि वडा कार्यालयमा रोजगारी पाऊ भनेर निवेदन दिएन। मैले निवेदन दिएको थिएँ, यी अहिले म काम गर्दैछु त।
ए हो र, लौ यार मेरो पनि नाम दर्ता गर्न सोर्स फोर्स लगाइदिएन, कल्याणै हुन्छ यार, धर्मै लाग्नेछ।
हैट के को सोर्स फोर्स नि, वडा कार्यालयमा जाने फारम भर्ने।
हो र,
तपाईहरू पनि बुझ्नुहोस्, यदि तपाईँ पनि 18 देखि 59 वर्षको हुनुहुन्छ, आर्थिक रूपले कमजोर हुनुहुन्छ र रोजगारी वा स्वरोजगारीबाट आमदानी गर्न सक्नु भएको छैन भने नजिकैको वडा कार्यालयमा गएर निवेदन दर्ता गर्नुहोस्। याद राख्नुहोस्, निवेदन दिने मिति फागुन मसान्तसम्म मात्रै छ है।
श्रमको सम्मान, राष्ट्रको अभियान, न्यूनतम रोजगार, नागरिकको अधिकार, प्रधानमन्त्री रोजगार कार्यक्रम।
श्रम ऐन 2074 पालना गरौं, श्रमिक श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV, बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
लु है लाखे, यो झुसे त कता हो गुडुगुडु।
फागुन महिनामा के गर्ने थाहा छैन, वडा कार्यालयमा निवेदन दिन जान लागेको।
लु है, मैले के कुरा गरेर गाली पो गरे कि के हो।
तपाईँले रोजगारीको अवसर प्राप्त गर्न वडा कार्यालयमा फागुन महिना भित्रै निवेदन दिनुपर्छ है, कुरा बुझ्नु भयो त?
बुझ्यो सर।
लु 2-4 रोजगारी मलाई पनि दिएता।
तपाईँ पनि काम गर्ने र?
हौ काम भनेको त पैसा पो त, काम नगरी बागसाल खेल्न कसलाई पो मन लागेको छ र।
यदि तपाईँ पनि आफ्नै वडामा विकास निर्माणको काम गर्न चाहनुहुन्छ भने फागुन महिनाभित्र वडा कार्यालयमा निवेदन दिनुहोस्।
लु है तँलाई छेरपटी लाग्ला है, हामीलाई त केही भन्दै नभनी आफू मात्रै निवेदन दिन जान लागेको, कस्तो मान्छे हो तू त।
या दाई तपाईँलाई गाउँले ठिक छ, काम गर्न त जोसुकैले निवेदन दिन सकिहाल्छ नि।
हौ जोसीले त पुरै डिस्पो हाने हौ, उसले चाहिँ काम गर्ने, मैले चाहिँ काम गर्दै नगर्ने भन्ने पनि हुन्छ। म पनि आजै वडा कार्यालयमा जान्छु।
न्यूनतम रोजगार, नागरिकको अधिकार,
प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
विज्ञापनपछि कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा छापिएका अन्य बाँकी प्रसंगहरू। अमेरिकी अनुदानमा चिनिया चासो बढ़दो शीर्षकमा कान्तिपुरले समाचार छापेको छ। नेपालको ऊर्जा र सड़क पूर्वाधार विकासका लागि $500 मिलियन अमेरिकी अनुदानका विषयमा चिनिया चासो तीव्र रूपमा बढ़ेको छ। नेपालमा हुने घटनाक्रममा विरलै बोल्ने गरेको उत्तरी छिमेक चीनले विदेश मन्त्रालय मार्फत एक सातामा दुईपटक अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशन MCCसँगको सम्झौतामाथि टिप्पणी मात्र गरेको छैन। चिनिया पार्टी CPC मार्फत नेपालका शीर्ष नेताहरूसँग पनि पटक पटक छलफल गरेको छ। चीनले बुधबार अमेरिकाले अनुदान सम्बन्धी MCC सम्झौता पाण्डोरा बक्स वा उपहार के हो भनेर प्रश्न उठाएको छ। सीपीसीको विदेश विभागले बुधबार नै नेपालका दुई कम्युनिष्ट पार्टीका अध्यक्षहरूसँग पनि भर्चुअल छलफल गरेका छन्। शेरबहादुर देउबा नेतृत्वको सरकारले एमसीसी सम्झौता संसदमा पेश गरेपछि सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग र उपप्रमुख चेन चौले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग कुराकानी गरेका हुन्। अमेरिकी अनुदानमा चीनिया चासो बढ्दो कान्तिपुरले छापेको छ। अब आजका पत्र पत्रिकाले छापेका सम्पादकीयहरू हेरौं। चीनको चासोको विषयलाई कान्तिपुर र नागरिक दैनिकले सम्पादकीयमा छापेका छन्। अस्वाभाविक चीनिया टिप्पणी शीर्षकमा नागरिक दैनिक अगाडि लेख्छ, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशनको सिलसिलामा चीनले नेपाल र उसको तेस्रो देशसँगको सम्बन्धलाई लिएर निरन्तर टिप्पणी गर्दै आएको छ। अन्य मुलुकले नेपाल र चीनसँगको सम्बन्धबारे टिप्पणी गर्नु जस्तै यो व्यवहार पनि अनुपयुक्त छ। हाम्रा निम्ति निकट छिमेकी मात्र होइन, भूगोलबाट टाढा रहेका अन्य मित्र मुलुकसँगको सम्बन्ध पनि उत्तिकै महत्वको छ। नेपालले कमाएको यो मित्रता एक दिनको उपलब्धि होइन, आज देशभित्रका केही नेताले शुरू गरेको ध्रुवीकरणको राजनीतिले हाम्रा मित्रहरूलाई समेत यसरी टिप्पणी गर्ने अवस्थामा पुर्याएको छ। कुनै बेला दक्षिणतर्फको छिमेकी भारतले नेपालका आन्तरिक मामिलामा टिप्पणी गर्ने गरेको हो, त्यसरी टिप्पणी गर्दा यहाँ स्वाभाविक रूपमा असजिलो महसुस हुने गरेको उसले पछि मात्र बुझ्यो। अचेल भारतले नेपालका यी विषयमा टिप्पणी गर्न छोडेको छ। चीनले निरन्तर यसरी नेपाल र यसका मित्र मुलुक अमेरिकाका बारेमा टिप्पणी गर्दा परिस्थिति थप जटिल बन्दै गएको छ। शान्त कूटनीतिको माध्यम उपयोग गर्दै आएको चीनको यो आक्रामक व्यवहार स्वाभाविक देखिँदैन। चीनले निरन्तर यसरी नेपाल र यसका मित्र मुलुक अमेरिकाका बारेमा टिप्पणी गर्दा परिस्थिति थप जटिल बन्दै गएको छ। शान्त कूटनीतिको माध्यम उपयोग गर्दै आएको चीनको यो आक्रामक व्यवहार स्वाभाविक देखिएको छैन, नागरिकले सम्पादकीयमा छापेको छ। कान्तिपुरले नेपालले अमेरिकासित गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौताबारे केही दिन अन्तरालमा चीनका दुई उच्च राज्य अधिकारीबाट आएका प्रतिक्रिया स्वाभाविक कूटनीतिका सीमाभित्र छैनन् भन्दै चीनको अशोभनीय चासो शीर्षकमा सम्पादकीय छापेको छ। हरेक पक्षको विश्वास जितेर राष्ट्रिय स्वार्थका आधारमा अघि बढ्नुपर्नेमा जिम्मेवार नेताहरू नै खुलेआम शक्ति राष्ट्र विशेष आड लिने र अर्काको विरूद्ध उभिने होडबाजीमा छन्। अझ विस्मयकारी त विदेश सम्बन्धमा समेत पार्टीगत रूपमै विभाजन आएको देखिन्छ। यसको दुष्परिणाम एकातिर तल्लो तहसम्मै जनमत बाँडिन थालेको देखिन्छ भने अर्कोतिर नेपाल राष्ट्रको नीतिगत स्थिरतामा पनि व्यवधान सिर्जना भइरहेको छ। आन्तरिक राजनीतिमा जे जस्तो फरक मत रहे पनि वैदेशिक मामिलामा सबै राजनैतिक दलहरूको मोटामोटी एउटै नीति हुनुपर्छ। त्यही नीतिगत स्थिरताको जगमा मात्रै नेपाली राज्य अघि बढ्न सक्छ। यो बुझाइमा मुख्य शक्तिहरूले एकरूपता कायम गर्न जति ढिलाइ गर्छन् भू राजनीतिक जटिलता उति गहिरिँदै जानेछ, चीनको अशोभनीय चासो शीर्षकमा कान्तिपुरले सम्पादकीय उल्लेख गरेको छ। सत्ता गठबन्धनको एकता शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ भने बाकसमा सब कहिलेसम्म शीर्षकमा अन्नपूर्णको सम्पादकीय शीर्षक हो। यो राष्ट्र ब्याङ्कको निर्णय अनुसार नियमावली तयार पार शीर्षक दिँदै राजधानी दैनिकले सम्पादकीय छापेको छ। पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूको जानकारी पछि अब अन्य बाँकी केही प्रसंगहरू। मनोमौजी 1.5 अर्ब बाँड्दै लुम्बिनी सरकार शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार बनाएको छ। लुम्बिनी प्रदेश सरकारले मतदाता रिजाउने गरी आफू खुशी टुक्रे योजना बनाउँदै धमाधम रकम वितरण गरिरहेको छ। प्रदेश सरकारले मन्त्रालयगत रूपमा राखिएको एकमुष्ट बजेटबाट पार्टी र कार्यकर्ताको मागका आधारमा करिब 1 अर्ब 10 रूपियाँ वितरण गरिसकेको छ भने 35 करोड़ भन्दा बढ़ी रकम वितरणको तयारी गरेको छ। मन्त्रालयगत स्रोतका अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मात्रै 54 करोड़ रूपियाँ भन्दा बढ़ी वितरण गरिरहेको छ। विद्यालयको गुणस्तर सुधार भन्दै कक्षा कोठा थप, खेल मैदान व्यवस्थापन, विद्यालय कम्पाउण्ड, पर्खाल, मद्रासाका नाममा रकम वितरण गरिएको हो। पार्टीका नेता कार्यकर्ताले मागेका योजनामा 1 लाखदेखि 30 लाखसम्मका दरले अहिले वितरण भइरहेको छ, कान्तिपुरले खबर बनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले 4 वर्षको अवधिमा 5 वटा बजेट परिचालन गर्यो, सुन्दर नारा योजनामा समेटियो तर गौरव गर्न लायक काम र योजना बनेनन्। सरकारमा भएका नेताहरूले जनता सामु गएर कुनै गर्वलाग्दो काम भन्नुहोस् त भन्दा त्यसको जवाब फर्काउन सक्ने अवस्था छैन। आर्थिक विश्लेषक शिवहरि मुडवरी भन्नुहुन्छ, प्रदेशले पाँचवटा बजेटबाट 88 अर्ब 60 करोड़ भन्दा बढ़ी रकम खर्च परिचालन गर्यो। प्रत्येक वर्ष सड़क पूर्वाधार र गौरवका योजना बजेटमा प्राथमिकतामा परे, न त राम्रा सड़क नै बने, न त गौरवका आयोजना सम्पन्न नै भए। मुडवरी भन्नुहुन्छ, योजना लाखको बने, चर्चा करोड़को बन्यो मात्रै नाराको चर्चा भयो। चालू आर्थिक वर्षको 30 अर्ब 33 करोड़को बजेट भने कार्यान्वयनको चरणमै रहेको छ। योजना बनाउँदै अलपत्र पार्दै सुदूरपश्चिम प्रदेशको प्रसंग अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। नेपाल र भारतबीच 600 मेगावाटसम्म विद्युत आयात निर्यात हुने भएको छ। नेपाल भारत विद्युत व्यापार बढ़ने शीर्षकमा कारोबारको मुख्य खबर हो यो। बुधबार र बिहिबार काठमाण्डुमा भएको नेपाल भारत ऊर्जा सचिव स्तरीय बैठकले ढल्केवर मुजफ्फरपुर 400 केवी सीमा पार प्रसारण लाइनबाट हालको 350 मेगावाट क्षमतालाई बढ़ाएर दोब्बर पार्ने सहमति गरेको हो। उक्त प्रसारण लाइनबाट 1200 मेगावाटसम्म बिजुली आदान प्रदान हुन्छ, तर हालसम्म 350 मेगावाट मात्रै बिजुली आयात हुने गरेको छ। बैठकपछि जारी प्रेस विज्ञप्तिका अनुसार बैठकले हेटौँडा ढल्केवर र इनरूआमा निर्माणाधीन 400 केवी प्रसारण लाइनको काम आगामी वर्ष सम्पन्न गरी विद्युत आयात निर्यातलाई थप गर्ने विषयमा सहमति भएको छ। यसैगरी बुटवल गोरखपुर अन्तर्देशीय प्रसारण लाइनको काम अघि बढ़ाउने विषयमा पनि दुई देशबीच सहमति भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। तर बुटवल गोरखपुर अन्तर्देशीय प्रसारण लाइनमा नेपालतर्फको लगानी नेपाल आफैले जुटाउने र भारततिरको भूभागमा प्रसारण लाइन बनाउन नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशनको स्वामित्व हुने गरी संयुक्त उपक्रमको कम्पनी सन् 2022सम्ममा स्थापना गर्ने पनि दुई देशबीच सहमति भएको छ। यस्तै नेपाल र भारतले जलविद्युत क्षेत्रमा संयुक्त लगानी गरेर नयाँ आयोजनाहरू बनाउन पनि बैठकमा छलफल भएको छ। कारोबार दैनिकले छापेको छ। पत्र पत्रिकामा छापिएका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।